أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. گزشتہ ایک خطبے میں میں نے پاکستان کے تازہ حالات سے متعلق تبصرہ کیا تھا اور ان چند اندرونی محرکات کا ذکر کیا تھا جن کے نتیجے میں سیاستدان ایک دفعہ پھر جماعت احمدیہ پر ظلم کرنے پر تلے بیٹھے ہیں. اسی مضمون کو آگے بڑھاتے ہوئے میں بعض مزید وضاحتیں کرنی چاہتا ہوں تاکہ تمام دنیا کے احمدیوں کو خوب اچھی طرح معلوم ہو کہ ان سے کیا ہو رہا ہے، کیوں ہو رہا ہے، کون سی طاقتیں اس ظلم میں ملوث ہیں اور آئندہ ان کو کس قسم کے خطرات سے متنبع رہنا چاہیے اور ان کے خلاف ابھی سے تیاری کرنی چاہیے. دنیا میں سیاست جیسا کہ میں نے پہلے بھی بیان کیا تھا اندھی ہوتی ہے، کیونکہ خود غرضی کی آنکھیں نہیں ہوتی. خود غرضی کی آنکھ اندر کی طرف کھلتی ہے اور باہر کی کوئی آنکھ نہیں ہوا کرتی. اس لیے سیاست دان خواہ کتنا ہی شاطر کیوں نہ ہو، کتنا ہی ہوشیار اور صاحب تجربہ کیوں نہ ہو، جب اس کا ذاتی مفاد دنیا کے دیگر مفادات اور تقاضوں سے ٹکراتا ہے تو ہمیشہ اس کی آنکھ اپنے ذاتی مفاد کی طرف لگ جاتی ہے اور اسے اس وقت کچھ اور دکھائی نہیں دیتا. یہ وہ سیاست کی بنیادی کمزوری ہے جس نے پاکستان کے حالات بگاڑنے میں بہت بڑا کردار ادا کیا ہے، اور یہی وہ سیاست کی بنیادی کمزوری ہے جو عالمگیر سطح پر قوموں کے تعلقات بگاڑنے اور دنیا کے امن خراب کرنے کی ذمہ دار ہے. جہاں تک جماعت احمدیہ کا تعلق ہے، جماعت احمدیہ کو صرف پاکستان کے اندرونی دشمنوں سے واسطہ ہی نہیں اور محض ان علماء تک بات نہیں ٹھہرتی جنہوں نے گویا قسمیں کھا رکھی ہیں کہ ہر صورت میں ہر قیمت پر جماعت احمدیہ کی مخالفت کریں گے، بلکہ ان علماء کو آج سیاستدانوں کی ایسی پشت پناہی حاصل ہے جیسے اس گزشتہ 100 سال میں پہلے کبھی نہیں ہوئی تھی. نہ صرف یہ کہ ان کو اندرونی طور پر سیاستدانوں کی پشت پناہی حاصل ہے، بلکہ یہ ایک نیا مضمون پاکستان کی سیاست کے افق پر ابھرا ہے کہ وہ لوگ جو صاحب حکومت ہیں، उनकी पुष्ट बनाए, उनकी हमायत भी मुल्ला को हासिल है, और वो लोग जो हुकूमत पर काबिज लोगों के मुखालिफ हैं उनकी पुष्ट बनाही और हमायत भी मुल्ला को हासिल है। और सिर्फ अंदरूनी सियासतदान ही की नहीं बल्कि बैरूनी सियासतदानों की भी, अंदरूनी ताकत की ही नहीं बल्कि अजीमुशान बैरूनी ताकतों की पुष्ट पनाही भी बिलवास्ता मुल्ला को नसीब है। इस सिलसिले में मैं कोशिश करूंगा कि बात को इस तरह वजाहत के साथ आपके सामने रखूं कि आसानी से हर जहन को, खा उसका इल्मी मेयार कोसा कैसा ही क्यों ना हो, बात समझ आ जाए। मरकजी नुक्ता इस मसले का सऊदी अरब है। सऊदी अरब को आज की दुनिया में एक गैर मामूली सियासी मुकाम नसीब हुआ है जो इससे पहले किसी इस्लामी मुल्क को इस तरह मरकजी हैसियत से नसीब नहीं हुआ था। सऊदी अरब को तमाम मगरबी ताकतों की मुकम्मल हमायत और पुष्टपनाही नसीब है। इससे पहले मुसलमान ममालिक का ये हाल हुआ करता था कि कुछ बैरूनी ताकतें उनकी दोस्त हुआ करती थीं और कुछ दुश्मन हुआ करती थीं, कुछ मगरबी ताकतें उनकी दोस्त हुआ करती थीं और कुछ मगरबी ताकतें उनकी दुश्मन हुआ करती थीं। लेकिन इस वक्त सऊदी अरब को एक गैर मामूली मुकाम हासिल है जो मशरिक और मगरिब की आपस की रकाबत के नतीजे में है। वो तमाम मगरबी ताकतें जो मुसलमान ममालिक में नफूस चाहती हैं उनकी कोशिश ये है कि तमाम मुसलमान ममालिक में सऊदी अरब का नफूस फैले, और जहाँ तक मुसलमान ममालिक का ताल्लुक है, खा वो कुलियतल मुसलमान हों या बाज़ ममालिक में मुसलमानों की भारी तादाद मौजूद हो, उनको जो आवाज़ भी मक्के और मदीने के मीनारों से सुनाई देती है वो अपने खुलूस में, अपने ईमान में, अपने दीन से मोहब्बत के नतीजे में यही समझते हैं ये खुदा और मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की आवाज़ है जो इन मुकद्दस मुकामात के मुकद्दस मीनारों से सुनाई दे रही है। बस सबसे ज़्यादा नफूज अगर कोई मुल्क इस्लामी दुनिया में कर सकता है तो वो सऊदी अरब है। इससे पहले भी सऊदी अरब को ये अजमत का मुकाम हासिल होना चाहिए था लेकिन इसलिए नसीब नहीं हुआ कि वो एक गरीब मुल्क था जो खुद लोगों की इमदाद पर पल रहा था, और एक बहुत लंबा अरसा तक अंग्रेजी हुकूमत ने इस मुल्क को सहारा दिया, इनकी सियासत के नकूश बनाए, इनकी बैरूनी यानी खारजा पॉलिसी को तश्कील किया, और अंग्रेज की इमदाद ही पर ये मुल्क, इस मुल्क का नज़्म व नसब चलता रहा। ये एक तारीखी हकीकत है जिसे आज दुनिया का सब हर मौर्रिख तस्लीम कर चुका है, किसी को इससे इनकार नहीं। एक लंबा अरसा तक मौजूदा सऊदी ख़ानदान को अपनी हुकूमत के बका के लिए कुल्लियतन अंग्रेज़ पर मुनहसिर रहना पड़ा, और बाकायदा वो मुआहदे जो अब छप कर अवाम के सामने आ चुके हैं उनमें ये बातें तफसील से लिखी हुई हैं, वो शरायत मजकूर हैं जिनके नतीजे में ये कभी भी अपनी आज़ाद खारजा पॉलिसी में, अपना खारजा पॉलिसी में आज़ाद नहीं हो सकता था। उसके बाद फिर एक ऐसा वक्त आया जबकि इस मुल्क में तेल की दौलत निकल आई, और तेल की दौलत ने उसको एक किस्म का एक आज़ादी का मुकाम अता किया। इक्तसादी तौर पर अब यह किसी दूसरे मुल्क का मरहून मन्नत नहीं रहा, और तेल की दौलत इतनी थी कि इस मुल्क के लिए नामुमकिन था कि इस दौलत को खुद संभाल सके। चुनाचे मजबूरन अमेरिका की तरफ रुजू करना पड़ा और तकरीबन तमाम तर दौलत अमेरिका के बैंकों के सुपुर्द कर दी गई। क्योंकि इस खानदान को अपनी सियासी बका के लिए भी इस गैर मामूली दौलत की वजह से गैर मामूली खतरात दरपेश हुए, इसलिए इनके लिए लाजिम था कि अपनी बका की खातिर भी किसी गैर मुल्क की तरफ रुजू करें और उनका सहारा लें। बस जिसके पास किसी के पैसे हों उसी की तरफ रुजू किया करता है। ये तो हो नहीं सकता कि अपनी अमानत किसी और से पास रखवाई, किसी और के पास रखवाई हो और दोस्तियों की पेंगें किसी और से बढ़ाई जाए। बस ये दो बातें एक मुकाम पर इकट्ठी हो गई और दिन ब दिन सऊदी अरब का इन्हिसार अमेरिका पर ज़्यादा से ज़्यादा होता चला गया। इसी तरह उन मगरबी कौमों पर जिनके पास इनकी दौलत का कुछ हिस्सा था या जिनसे ताल्लुकात के नतीजे में इनको फौजी इमदाद और हमायत हासिल होने की तवक्को थी, इनके ताल्लुकात बढ़ने शुरू हुए। बस एक तरफ ये सूरत हाल थी कि मुसलमानों का सबसे बड़ा मरकजी मुल्क और सबसे बड़ा काबिल एहतराम मुल्क उन लोगों की तरफ दोस्तियों के हाथ बढ़ाता हुआ दिखाई दे रहा था जिनकी इस्लाम दुश्मनियां तारीखी तौर पर साबित हैं, और एक बड़ा भारी तजाद दिखाई देने लगा था जिसको मुसलमान ममालिक के बाशिंदे यकीनन ताज्जुब और हैरत के साथ देखते कि क्या वजह है कि इस्लाम का कला वो अजीमुशान मुल्क जिसको खुदा ने इस्लाम के आगाज ही से इस्लाम की खिदमत के लिए चुना था उसका तमाम तर इन्हिसार, उसकी दोस्तियां, उसके ताल्लुकात, उसके रवाबित सब इस्लाम दुश्मन ताकतों से हैं। इस सूरत हाल का एक ही हल मुमकिन था कि सऊदी अरब के मुसलमान होने की तस्वीर को नुमाया करके मुसलमान ममालिक के सामने पेश किया जाए और गैर मामूली तौर पर इसे इस्लाम का नुमाइंदा, इस्लाम का हमायती, इस्लाम का पुष्ट पनाही करने वाला मुल्क बनाकर दिखाया जाए। चुनाचे राबता आलम इस्लामी को तश्कील दिया गया और इस तश्कील में बहुत बड़ी बड़ी ताकतों का हाथ है। राबता आलम इस्लामी के जरिए सऊदी अरब की मारिफत गरीब मुसलमान ममालिक को बहुत सी दौलतें तकसीम की गईं, और सिर्फ यही नहीं था बल्कि ऐसी हैरत अंगेज चालाकी और होशियारी के साथ ये मंसूबा बनाया गया कि उसके नतीजे में महज दौलत ही दूसरे मुल्कों तक न पहुँचे बल्कि सऊदीया का मजरी रसूख भी उन तक पहुँचे। यानी एक तो अगर वैसे ही कोई मुल्क किसी को दौलत दे तो उसके लिए दिल में नरम गोशे पैदा हो ही जाया करते हैं, लेकिन सिर्फ यही नहीं किया गया बल्कि दौलत को इस तरीक पर उन मुल्कों में इस्तेमाल किया गया कि जिसके नतीजे में सऊदी फिरके यानी वहाबियत को भी फुरू नसीब हो। चुनाचे इस सऊदी रुपए के जरिए उन गरीब ममालिक में भी जहां शदीद इक्तसादी बहरान थे, जहां इंडस्ट्री यानी कारखानों का कुलियतन फुकदान था और मुल्क अपनी बका के लिए तरक्की याफ्ता मगरबी ममालिक पर इन्हिसार करते थे, उनको भी सऊदी रुपया उनकी इंडस्ट्री को तकवीत देने के लिए नहीं दिया गया बल्कि उनके यहाँ मस्जिदें बनाने और मदारिस बनाने पर इस्तेमाल हुआ। इससे सऊदी हुकूमत के पुष्ट पनाहों को दोहरा फायदा नसीब हुआ। अव्वल ये कि अगर ये रुपया जो बे इंतहा है, आप उसका तसव्वुर भी नहीं कर सकते आम हालात में, یہ سعودی دولت کتنی بڑی ہے، اگر یہ روپیہ یا اس کا بہت معمولی حصہ بھی تیسری دنیا کے غریب ممالک کو اقتصادی طور پر مغربی جنگل سے چھڑانے پر استعمال کیا جاتا، تو بلا شبہ سعودی عرب کو ایک غیر معمولی حرز العزیزی تو نصیب ہوتی، لیکن سعودی عرب کے دوستوں کے مفاد کے یہ بات خلاف تھی اور ان کو شدید نقصان پہنچتا، کیونکہ آج کی دنیا میں ترقی یافتہ قومیں حکومتیں بھی کرتی ہیں تو اقتصادی مقاصد کے لیے، محض حکومت کے شوق میں نہیں کرتی. تمام دنیا کی سیاست اقتصادیات کے ساتھ اس طرح باہم الجھ چکی ہے کہ سیاست اور اقتصاد یاد گویا ایک ہی چیز کے دو نام بن گئے. پس سعودی عرب نے غریب ممالک کو اور خصوصاً ان ممالک کو جہاں مسلمانوں کی کثرت تھی یا ایک بھاری تعداد موجود تھی، اس طرح روپیہ دینا شروع کیا کہ وہاں عظیم الشان مساجد تعمیر کی گئیں، اور پھر ان مساجد کو آباد کرنے کے لیے مدارس، دینی مدارس قائم کیے گئے، اور دینی مدارس کے ذریعے جو بھی علماء فارغ التحصیل ہوا کرتے تھے ان کو سعودی روپے پر مختلف مساجد میں امام بنایا گیا. چونکہ سعودی عرب کو دولت کی فراوانی کی وجہ سے باقی تمام مذہبی جماعتوں پر ایک فوقیت حاصل ہے، اس لیے کوئی اور مذہبی جماعت ان فارغ التحصیل ائمہ کو اتنی رقوم تنخواہوں اور گزاروں کی صورت میں نہیں دے سکتی تھی جتنا سعودی عرب دے سکتا تھا. چنانچہ کثرت کے ساتھ ان ممالک میں بھی سعودی نفوذ کا جال پھیلا دیا گیا جہاں اس سے پہلے وہابیت کا لفظ قابل نفرت سمجھا جاتا تھا. جماعت احمدیہ کیسے اس مضمون میں داخل ہوئی؟ اگرچہ جو جتنا حصہ میں نے مضمون کا بیان کیا ہے ابھی تشنہ تکمیل ہے اور بہت لمبی اور گہری سازش ہے، بہت وسیع سازش ہے جس کو بیان کرنے کے لیے ایک لمبا وقت درکار ہے، لیکن چونکہ میں دراصل اس مضمون پر گفتگو نہیں کر رہا بلکہ جماعت احمدیہ کو سمجھانا چاہتا ہوں کہ آپ اس بین الاقوامی تعلقات کے روابط میں کیسے داخل ہوئے اور کیوں آپ کو خاص طور پر مظالم کا نشانہ بنانے کے لیے چن لیا گیا. سعودی عرب نے جس ملک میں بھی نفوذ کیا ہے وہاں اگر براہ راست علماء کو خریدتا یا براہ راست ان کو وہابیت کی تعلیم دیتا تو ہرگز بعید نہیں تھا کہ سعودی عرب کی ان کوششوں کے خلاف وہاں کے مسلمانوں میں شدید رد عمل پیدا ہو جاتا. مثلاً ترکی ہے، ترکی کی سعودی عرب سے قدیم رقابتیں ہیں اور بڑی شدید رقابتیں ہیں، سیاسی سطح پر بھی اور مذہبی سطح پر بھی. ترکی ایک حنفی المسلک ملک ہے اور ترکیوں کو حنفی مذہب سے بے حد محبت ہے، اور وہ سمجھتے ہیں کہ وہابیت حنفیت کی دشمن ہے. پھر ترک وہ قوم ہے جنہوں نے سال بلکہ بیسوں بلکہ سینکڑوں سال تک اسلام کے لیے ایک عظیم قلعہ کا کام دیا ہے، اور ایک وقت میں یہ اتنی عظیم الشان سیاسی طاقت کے طور پر دنیا پر ابھرے کہ اسلامی ممالک اور مغربی ممالک کے درمیان اگر کوئی فصیل تھی تو وہ ترکوں کی فصیل تھی، اور عرب ممالک پر بھی دیر تک انہوں نے حکمرانیاں کی. سعودی عرب نے جب یہ انگریزوں کے زیر اثر تھا، خاص طور پر ترکوں کی حکومت کو عربوں میں کمزور کرنے کے لیے نمایاں کردار ادا کیا، اور ان کے جو گورنر مقرر تھے مختلف مسلمان ممالک میں، جب وہاں بغاوتیں کروائی گئیں تو ترکی سے وہاں تک کے رابطے چونکہ لمبے تھے فاصلوں کے لحاظ سے، اس لیے بیچ میں سعودی عرب کے سپاہی کہہ لیں یا تخریب کار کہہ لیں، لیکن جو بھی ان کی شکل تھی وہ گروہ در گروہ ترکی قافلوں پر حملے کر کے ان کی مواصلات کو تباہ کرتے تھے. اور یہ بات بھی ایک تاریخی مسلمہ حقیقت ہے, اس کو کوئی الزام تراشی نہیں کہہ سکتا, دنیا کا کوئی مورخ بھی اس حقیقت سے انکار نہیں کر سکتا کہ اسی طرح ہوا اور انگریز کے ایما پر ایسا ہوا. چنانچہ ترک اس بات کو کبھی نہیں بھول سکتے تھے, اور ایک بہت لمبا عرصے تک عرب دنیا سے جب ترکوں کو دوری اختیار کرنا پڑی ان حالات کی وجہ سے, تو اس میں سب سے زیادہ نفرت ان کو سعودی عرب سے تھی. بس یہ دو نفرتیں اکٹھی تھیں, یعنی مذہبی نفرت اور سیاسی نفرت. اس لیے اگر سعودی عرب وہاں براہ راست داخل ہو تو ظاہر بات ہے کہ اس کے خلاف شدید رد عمل ہوں گے, لیکن اگر سعودی عرب اپنے روپے سے اینٹی احمدیہ لٹریچر تقسیم کروانا شروع کر دے اور جماعت کے خلاف نہایت گندے الزامات پر مشتمل کتابوں کی کسی کثرت سے اشاعت کروائے, خواہ وہ جماعت اسلامی کو اس غرض سے استعمال کرے یا کسی اور جمعیت کو استعمال کرے, تو جن علماء تک وہ روپیہ پہنچتا ہے وہ اسے خوشی سے قبول کریں گے اور وہ سمجھیں گے کہ یہ تو ساری کوششیں ان کے نزدیک جو اسلام کی دشمن جماعت ہے اس کے خلاف ہو رہی ہیں. اور جو ملک بھی ان کوششوں کی سربراہی کرے گا وہ اسلام کا دفاع کرنے والا ملک شمار ہوگا اور اسلام کا حمایتی شمار ہوگا. بس اس سلسلے میں جب مختلف جگہ پر اڈے قائم ہوں گے ان کو روپیہ دینا پڑے گا, تو بلا خوف لومت لائم کسی ملامت کرنے والے کے خوف سے بے نیاز ہو کر اس روپیہ کو قبول کیا جا سکتا ہے. اسی طرح مصر میں بھی ایسا ہی کیا گیا, اسی طرح افریقن ممالک میں بھی ایسا ہی کیا گیا, اور مختلف راستوں سے جو ہمیشہ ایک نہیں تھے, کبھی کسی تنظیم کے تابع کبھی کسی دوسری تنظیم کے تابع, سعودی عرب نے جماعت احمدیہ کی مخالفت میں ایک نمایاں کردار ادا کرنا شروع کیا. اگر یہ نہ ہوتا تو افریقہ میں بھی سعودی عرب کو کوئی نفوذ حاصل نہیں ہو سکتا تھا, کیونکہ مالکی بھی وہابیت سے بہت سخت متنفر اور اس کے عروج سے خائف ہیں. چنانچہ آج بھی باوجود اس کے کہ احمدیت کی مخالفت کی شکل میں وہاں سعودی عرب نفوذ کر رہا ہے, وہابیوں میں ابھی ایک بے چینی کی لہر دوڑ چکی ہے مالکیوں میں, اور وہ سمجھتے ہیں کہ ان کے ملک کو سعودی نفوذ غیر مستحکم کر رہا ہے. پس سعودی نفوذ کی خاطر کوئی ایک ان کو ایسا مظلوم نشانہ چاہیے تھا جس کے اوپر حملے کرتے چلے جائیں اور عوام الناس مسلمان پر یہ اثر ڈالیں کہ یہ اسلام کی سب سے دشمن جماعت ہے, اسے ہم نے جب نشانہ بنایا ہے تو گویا ہم اسلام کے سچے ہمدرد اور خیر خواہ اور اسلام کی حمایت کرنے والے اور پشت پناہی کرنے والے ہیں. اس طریق پر ان ممالک کے علماء کو پتہ بھی نہیں لگا کہ ہم کن ہاتھوں میں کھیل رہے ہیں اور ہمارے ساتھ کیا ہو رہا ہے. چنانچہ آپ انڈونیشیا میں جماعت احمدیہ کی مخالفت کی تاریخ کا مطالعہ کر کے دیکھ لیں, پاکستان کے متعلق تو آپ واقف ہی ہیں, وہاں ہر اینٹی احمدیہ فساد کے لیے سعودی عرب استعمال ہوا ہے, سعودی عرب کا روپیہ استعمال ہوا ہے. ملائیشیا میں آپ ان حالات کا جائزہ لے کے دیکھ لیجئے, وہاں بھی بین ہی یہی شکل ابری ہے, اور بنگلہ دیش میں بھی بین ہی یہی شکل ابری ہے, اور مزید کوششیں مسلسل جاری ہیں. بس جہاں بھی جماعت احمدیہ کے خلاف منافرت پھیلائی جاتی ہے اور کثرت سے پیسہ استعمال کیا جاتا ہے وہاں سعودی عرب کا ہاتھ آپ کو دکھائی دے گا. اور جب ایک دفعہ اسلام کے چیمپئن کے طور پر یہ ایک ملک میں نفوذ شروع کر دیتے ہیں تو پھر حکومتوں کو اس طرح مجبور کر دیتے ہیں اپنے ساتھ تعاون پر کہ ملینز بعض دفعہ بلینز ڈالر ان کو دیتے ہیں کہ یہ ہم تمہارے ملک میں اسلام کی ترقی کی خاطر خرچ کرنا چاہتے ہیں, بڑی بڑی شاندار مساجد بناؤ, بڑی بڑی یونیورسٹیاں بناؤ, بڑے بڑے مدارس قائم کرو, اور ان کا سارا خرچ ہم برداشت کرتے ہیں. ڈالرز میں تم ہم سے یہ رقم لے لو اور اپنی کرنسی میں جو بھی مقامی کرنسی ہے خرچ کرو, ہمیں اس سے کوئی
پرواہ نہیں.
جو تیسری دنیا کے ممالک جو غریب ہیں اور بہت حد تک ڈالر کے محتاج ہیں, ان کو اس سے بہتر اور کیا چیز سودا نظر آ سکتا ہے کہ ان کو ڈالر ملیں اور ان ڈالرز کے ذریعے وہ اپنی کرنسی خرچ کر کے ڈالر کو اپنے بیرونی خرید و فروخت کے لیے استعمال کریں اور اپنی کرنسی خرچ کر کے مساجد اور مدارس بنوائیں, ان کو کوئی فرق نہیں پڑتا. چنانچہ گزشتہ تقریباً 20 سال سے یا شاید بعض جگہ اس سے بھی زائد عرصہ سے مسلسل یہی کام ہے جو مختلف ممالک میں ہو رہا ہے, اور سعودی نفوذ اور احمدیت کی دشمنی ایک ہی چیز کے دو نام بنے ہوئے ہیں. اب جہاں جہاں یہ سعودی نفوذ پھیلتا ہے, جیسا کہ میں نے پہلے بیان کیا تھا, جو بھی آواز وہاں بلند ہوتی ہے یہی سمجھا جاتا ہے کہ مکے اور مدینے کی میناروں سے آواز بلند ہو رہی ہے. مغربی طاقتیں اس لیے خوش ہیں کہ ان کو اس سے دوہرا فائدہ حاصل ہوتا ہے. اول یہ کہ مسلمان ممالک کو براہ راست وہ اپنے قابو کرنے کی کوشش کریں, ان کو اپنے تسلط میں لانے کی کوشش کریں, تو ایک بہت ہی مشکل کام ہے. جہاں جہاں مغربی ممالک نے براہ راست مسلمان ممالک کو زیر اثر لانے کی کوشش کی ہے, ہماری تاریخ بتاتی ہے کہ وہیں وہیں اس تسلط کے خلاف شدید رد عمل پیدا ہوئے. مثلا آپ میں سے بہت سے ایسے ہوں گے جن کو یاد ہوگا کہ ایک وقت تھا کہ جب امریکہ نے براہ راست ڈیفینس پیکٹس کے ذریعے, دفاعی معاہدوں کے ذریعے مسلمان ممالک کی صف بندی کرنے کی کوشش کی, اور اسکیم یہ تھی کہ روس کے مقابل پر ایک دیوار قائم کر دی جائے جس میں سارے مسلمان ممالک جو امریکن فوجی امداد کے ذریعے طاقت حاصل کریں ایک نمایاں کردار ادا کریں. چنانچہ سیئٹو بنا, بغداد پیکٹ ہوا, نیٹو کا ایک حصہ بھی اسی دائرے سے تعلق رکھتا ہے. ان سارے پیکٹس کے نتیجے میں ان ممالک کی مسلمان حکومتوں کو کچھ فوجی تقویت تو حاصل ہو گئی, لیکن امریکہ کا مقصد حاصل نہیں ہو سکا اور عوام الناس میں امریکہ کے خلاف شدید رد عمل پیدا ہو گیا. لیکن سعودی نفوذ کے نتیجے میں امریکہ کے خلاف رد عمل نہیں پیدا ہو سکتا, چونکہ سعودیت کو ایک مذہبی تعلق ہے مسلمان ممالک سے, اور مسلمان ممالک ہمیشہ سعودیہ کی طرف عزت اور احترام سے دیکھتے ہیں, خصوصاً اس وقت جبکہ سعودیہ ان کو پیسے بھی دے رہا ہو تو وہ عزت اور احترام بہت بڑھ جاتا ہے. پس کثرت کے ساتھ ان ممالک میں سعودی پیسے سے علماء پیدا ہونے شروع ہوئے جو دوڑتے تھے سعودیہ کی طرف مزید مالی منفعتوں کے لیے, اور ان کے اخراجات پر اعلیٰ دینی تعلیم بھی حاصل کرتے تھے. یہ وہ دوڑ ہے جو مذہب کے نام پر دنیا کی طرف مسلمان ممالک کی جاری ہوئی, جس میں سعودی عرب نے ایک نمایاں کردار ادا کیا ہے. اب آپ یہ سوچئے کہ تمام مسلمان ممالک اگر عالم اسلام کی توحید کے نام پر سعودی عرب کے جھنڈے کے تلے جمع ہو جائیں اور اس کی آواز پر لبیک کہنا شروع کریں, تو بظاہر یہ کتنا عظیم الشان اتحاد ہے عالم اسلام کا, جس سے زیادہ خوبصورت تصویر ایک عام انسان سوچ بھی نہیں سکتا. وہ یہ کہتا ہوگا کہ ہماری بلا سے اس کے پیچھے مغربی طاقتیں ہیں یا کوئی اور لوگ ہیں. ہمیں تو یہ پتہ ہے کہ سعودی عرب نے وہ کام کر دکھایا جو گزشتہ سینکڑوں سالوں میں کوئی اور حکومت نہ کر سکی تھی, اور بکھرے ہوئے تمام دنیا میں مختلف جگہوں پہ پھیلے ہوئے مسلمانوں کو ایک جھنڈے تلے جمع کیا اور اس کے لیے بے شمار روپیہ خرچ کیا, دین کی طرف متوجہ کیا, دینی مدارس قائم کیے, مساجد آباد کرنے کی کوشش کی, غرضی کے سارے عالم اسلام کو ایک لڑی میں منسلک کر دیا اور پرو دیا. یہ وہ ظاہری تصویر ہے جو ساتھ ساتھ ابھرتی چلی جا رہی ہے, اور نظریں مکے اور مدینے سے آگے نہیں جاتی. بہت کم باشعور اور साहिब फिक्र लोग हैं जो ये जान सकें, जो ये पहचान सकें कि वो आवाज़ें जो मक्के और मदीने के मीनारों से वो सुन रहे हैं वो लाउडस्पीकर की आवाज़ें हैं, और वो माइक्रोफोन जो उन लाउडस्पीकरों को पैगाम दे रहे हैं वो वाशिंगटन में नसब है या दीगर मगरबी ममालिक के उन मुकामात पर नसब हैं जहां इस्लाम के खिलाफ अजीम हैरत अंगेज और नहत खौफनाक साजिशें हो रही हैं। एक वो मुल्क है सऊदी अरब जो कामिल तौर पर मगरब का गुलाम हो चुका है और इतना बेख्तियार गुलाम है कि हजार कोशिश भी करे वो इस गुलामी के बंधन से आजाद नहीं हो सकता। उसका तमाम इक्तसादी सरमाया 100% मगरबी ममालिक की तिजोरियों में जमा है और खुसूसन अमरीका में, और उसका तमाम तर सियासी और सियासी बका का इन्हिसार मगरबी ममालिक की पुष्पनाही पर है। तमाम वो फौजी ताकत जो तमाम वो हथियार जो फौजों के बका के लिए जरूरी हुआ करते हैं वो अमेरिका को मगरबी ताकतों से मिल रहे हैं, सऊदीया को मगरबी ताकतों से मिल रहे हैं, और जिस दिन ये चाहें अपना हाथ रोकने की कोशिश करें उसी दिन इनकी फौजी ताकत खत्म हो जाती है। सिर्फ यही नहीं बल्कि इनकी इंटेलिजेंस का कुल्लियतन इन्हिसार मगरबी ताकतों की इंटेलिजेंस पर है, जिनके टांटे इसराइल से मिलते हैं, और दुनिया खूब अच्छी तरह जानती है कि आज अमेरिका की हुकूमत की पॉलिसी वाशिंगटन में नहीं बल्कि इसराइल में वजह होती है। और ये वो बात है जो एक मौके पर एक अमेरिकी सदर ने इसराइल को मुखातब करके कही थी। उसने तो अपनी तरफ से इनकार की, ये कहा था कि हम ये बात नहीं मानेंगे, लेकिन दुनिया को ये मालूम हो गया कि ऐसी बात हो रही है। चुनांचे एक अमेरिकन सदर ने एक मौके पर इसराइल की मुदाखलत से तंग आकर ये खुलम खुला ऐलान किया जो अखबारों में छपा, रेडियो टेलीविजन पर अनाउंस किया गया कि अगर इसराइल की हुकूमत ये समझती है कि अमेरिका की खारजा पॉलिसी वो तय करेगी तो हम उनको बता देते हैं कि हम ये बर्दाश्त नहीं करेंगे। मुंह से तो यही कहा लेकिन अमरे वाकया यही है कि खारजा पॉलिसी तय वहीं होती है। सिर्फ इसराइल की बात नहीं है, अमेरिका की तमाम ताकत के सरचश्मे बिला इश्तबा यहूदी हाथों में है। कोई एक ऐसा ताकत का सरचश्मा नहीं है जो हुकूमत की पॉलिसी कंट्रोल करने में इस्तेमाल होता हो जो इसराइली या यहूदी गिरफ्त से बाहर हो। बस वो मुल्क जो एक ऐसे मुल्क का गुलाम हो जाए और कुल्लियतन उसकी बका उस पर मुनहसर हो जाए, जो खुद आगे यहूदियत का गुलाम बन चुका हो और सारी दुनिया जानती हो कि वो गुलाम बन चुका है, और अगर चाहे भी तो यहूदियत के बंधन से वो छुटकारा हासिल नहीं कर सकता। उस मुल्क के मीनारों से जो आवाजें बुलंद होंगी वो दरहकीकत इस्लाम के सबसे बड़े दुश्मनों की आवाजें होंगी जो इस्लाम की इस्लामी दुनिया तक पहुंचाई जा रही होंगी। और इस्लामी दुनिया का ये हाल है और ये उनकी सादगी है कि जब वो इन आवाजों को सुनते हैं तो सुभान अल्लाह कहते हुए उनके सामने सरे तस्लीम खम कर देते हैं और नहीं जानते कि ये एक और आका की आवाज़ें, ये मोहम्मद मुस्तफ़ा की आवाज़ें नहीं। हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम तो तमाम दुनिया के आज़ादों में सबसे बड़े आज़ाद इंसान थे, क्योंकि वो शख्स जो कामिल तौर पर खुदा के सामने झुकना जान ले सीख ले और जिसका सर खुदा के सिवा किसी और के सामने झुकने से इनकार कर चुका हो वही कामिल आज़ाद है। लेकिन वो कौमें खा वो इस्लाम का नाम जपती हों, जब वो कौमें जो दुनियावी ताकतों और इस्लाम दुश्मन ताकतों के सामने झुकना सीख चुकी हों, ना सिर्फ सीख चुकी हों बल्कि मजबूर कर हो चुकी हों, और चाहे भी उनकी गुलामी से सर ऊंचा करने के लिए करने की कोशिश करने की ख्वाहिश भी उनके दिल में हो, चाहे भी कि उनसे आजाद हो जाएं लेकिन ना हो सकें, उनको कौन आजाद कह सकता है। بس یہ وہ عالمگیر سازش ہے جس میں جماعت احمدیہ ان کے لحاظ سے ایک بڑا اہم کردار ادا کر رہی ہے. چنانچہ آپ ایک طرف تو امریکہ کے یہ نعرے سنتے ہوں گے اور کسی حد تک ان میں درستی بھی ہوگی کہ وہ انسانی حقوق کے علم بردار ہیں, اور روس اور امریکہ کی آپس کی جو گفتگو بار بار ہوتی چلی آئی ہے, ابھی بھی ہوتی ہے, یعنی سربراہوں کی آپس میں گفتگو, ان میں آپ یہ سنتے ہوں گے کہ امریکہ روس کو بار بار یہ بات سمجھاتا ہے کہ انسانی حقوق کے تعلقات درست کرو, انسانی حقوق کے معاملات میں اپنی امیج, جو تصویر تم نے بنائی ہوئی ہے اپنی, اس کو درست کرو, تب ہمارے تعلقات بہتر ہوں گے. لیکن عجیب بات ہے کہ وہ تمام ممالک جو بیک وقت سعودی اور امریکہ کے اثر کے نیچے آ جاتے ہیں ان کو انسانی حقوق کا سبق ایسا بھول جاتا ہے جیسے کبھی یاد بھی نہیں ہوا تھا, اور اسلام کے نام پر یہ مظالم کیے جاتے ہیں. بس ایک تو بڑا بھاری فائدہ مغربی طاقتوں کو جو کھلم کھلا نظر آ رہا ہے یہ ہے کہ احمدیت کو نشانہ بنا کر سعودی عرب کو لیے مسلمان ممالک میں حرج العزیز ہونے کے لیے ایک نہایت آسان موقع مہیا ہو جاتا ہے. گویا وہ احمدیت کے اوپر پاؤں رکھ کر اپنا قد بلند کر لیتے ہیں, اور جیسا کہ میں نے بیان کیا سیاست اندھی ہے, مغربی ممالک کو آپ سے براہ راست کوئی دشمنی نہ بھی ہو تب بھی چونکہ اس میں ان کا فائدہ ہے, اس لیے ایک طرف جب آپ ان تک بات پہنچاتے ہیں, اپنی مظلومیت کی داستانیں ان کو سناتے ہیں, سچی ہمدردی بھی آپ سے رکھتے ہیں, لیکن امر واقعہ یہ ہے کہ اس کا کوئی فرق نہیں پڑتا. پاکستان کے جہاں تک حالات ہیں آپ نے یہ تجربہ کر کے دیکھ لیا ہے, ضیاء کے پہلے 11 سال ہوں یا ضیاء کے یہ دوسرے سال ہوں جو اس کے مرنے کے بعد اسی طرح جاری ہیں, دونوں ادوار میں فرق کوئی نہیں ہے, لیکن اس گزشتہ 11 سال کے عرصے میں اور اس ایک ڈیڑھ سال کے عرصے میں جو اس کے بعد آیا ہے, بارہا مغربی طاقتوں کو یہ مواقع میسر تھے کہ اگر وہ دیانتداری سے چاہتی تو پاکستان احمدیوں کے خلاف جو آرڈیننس جاری کیا گیا تھا اسے ختم کروا سکتی تھی, لیکن ہر جوڑ پر جب سیاسی جوڑ توڑ ہوئے اور طاقت کا ایک حصے سے دوسری کی طرف انتقال ہوا, اس بات کو یقینی بنایا گیا کہ جہاں تک احمدیوں کے خلاف آرڈیننس کا تعلق ہے وہ کسی نہ کسی شکل میں ضرور باقی رکھا جائے گا, اگر وہ ایک عامر کے آرڈیننس کے طور پر نہیں تو 8th Amendment کے ایک حصے کے طور پر زندہ رہے گا, اسمبلی کے فیصلے کے طور پر زندہ رہے گا, مگر اس بات کو یقینی بنایا گیا ہر دفعہ کہ یہ آرڈیننس ایسا ہے مقدس کہ اس کو کوئی ہاتھ نہ لگا سکے, کیونکہ اس کا بین الاقوامی دائروں سے تعلق ہے, اس میں صرف پاکستان کی سیاست کار فرما نہیں بلکہ دنیا کے بہت بڑے بڑے ممالک اور طاقتور ممالک کے مفادات اس سے وابستہ ہیں. دوسرا فائدہ ان کو یہ پہنچتا ہے کہ عالم اسلام میں اگر کوئی ایک جماعت ہے جو عیسائیت کا پوری قوت کے ساتھ مقابلہ کر سکتی ہے اور ان بڑے بڑے ممالک میں, ان علاقوں میں جہاں عیسائیت نے باقی تمام مذاہب کو مغلوب کر رکھا تھا, یہی وہ جماعت ہے جو پانسا پلٹ سکتی ہے اور اچانک اس کے جانے ظاہر ہونے سے, اس کے وہاں نمودار ہونے سے, اس کی کوششیں شروع ہونے کے نتیجے میں وہاں آپ دیکھتے ہیں کہ بجائے اس کے کہ لوگ کثرت سے مسلمانوں کو چھوڑ چھوڑ کر عیسائی ہو رہے ہوں یا پیگنز کو چھوڑ چھوڑ کر عیسائی ہو رہے ہوں, وہ عیسائیت کو چھوڑ چھوڑ کر مسلمان ہونے لگ جاتے ہیں. یہ وہ ایک تاریخ کی گواہی ہے جو گزشتہ 100 سال کے اندر, کہ جس کے متعلق بھی کوئی اختلاف نہیں ہے. ابھی حال ہی میں جو 7 سالہ جوبلی یعنی جشن تشکر کے سلسلے میں افریقہ میں جلسے ہوئے ہیں, ان میں بعض بڑے بڑے صاحب اقتدار سیاستدانوں نے بھی ہمارے جلسوں میں شمولیت کی اور کھلم کھلا اس بات کا اعتراف کیا کہ احمدیت وہ طاقت ہے جس نے عیسائیت کے خلاف ایک قلعہ قائم کر دیا, اور صرف قلعہ ہی قائم نہیں کیا جس کے اندر بند ہو کر ہم عیسائیت سے حملوں سے محفوظ رہ سکتے تھے, بلکہ پھر یہ جارحانہ طور پر باہر نکلے ہیں اور رخ پلٹ دیے ہیں. وہ علاقے جہاں کثرت کے ساتھ مسلمانوں میں سے عیسائی ہو رہے تھے, آج ہم یہ دیکھ رہے ہیں کہ کثرت کے ساتھ عیسائیوں میں سے لوگ مسلمان ہو رہے ہیں. یہ وہ عظیم الشان کامیابی احمدیت کی ہے جس کو ان ممالک کے سربراہوں نے بھی, دوسروں نے بھی بڑی تحسین کی نظر سے دیکھا اور کھلم کھلا اس کا اعتراف کیا. بعض سربراہوں کے پیغامات میں بھی اس بات کا ذکر ہوا. اس لیے عیسائیت کے خلاف جو جماعت نبرد آزما ہے اور بڑی قوت اور کامیابی کے ساتھ نبرد آزما ہے, اگر اس کی راہیں روک دی جائیں تو وہ ممالک جن کو عیسائیت سے اگر مذہبی محبت نہیں تو سیاسی محبت ضرور ہے, ان کو اس سے دورہ فائدہ پہنچتا ہے. اس لیے ان کو اور اس سے زیادہ کیا چاہیے کہ ایک طرف ان کا دوست ملک جس جو کامل طور پر ان کا وفادار رہنے پر مجبور ہے, اس کا نفوذ پھیلے گا دنیا میں. دوسری طرف وہ جماعت جو عیسائیت کے خلاف سب سے زیادہ خطرناک ہتھیار رکھتی ہے, اس جماعت کی سرگرمیوں کے اوپر پابندیاں عائد ہو جائیں گی اور اس کو بے بس اور نہتا کر دیا جائے گا. بس یہ وہ عالمی سازش ہے جس کے نتیجے میں صرف پاکستان کا سوال نہیں ہے, تمام دنیا میں جماعت احمدیہ کو بڑھتے ہوئے خطرات درپیش ہیں. چنانچہ اس صورتحال کو پیش نظر رکھ کر آپ کو اپنی دفاعی کاروائی کرنی چاہیے. جہاں تک عیسائیت کا تعلق ہے, جیسے اس کے متعلق میں وضاحت کرنی چاہتا ہوں کہ امر واقعہ یہ ہے کہ عیسائی دنیا کے ساتھ آپ کی کوئی دشمنی نہیں ہے. ہمارے واقعہ یہ ہے کہ عیسائی دنیا خود مذہب سے ایسی تیزی سے متنفر ہوتی چلی جا رہی ہے کہ اگر آپ ان کو نہ سنبھالیں اور خدا کی محبت دوبارہ ان کے دلوں میں قائم نہ کریں تو وہ کچھ بھی نہیں رہیں گے. اس لیے جو رقابت ہے دراصل وہ مذہبی طور پر عیسائیت سے نہیں ہے, وہ ایک سیاسی رقابت ہے, کیونکہ یہ وہ قومیں ہیں جو تیسری دنیا میں عیسائیت کو اپنے سیاسی نفوذ بڑھانے کے لیے استعمال کرتی ہیں, اور زیادہ تر وہیں ہماری کوششوں پر پابندیاں ہیں. جرمنی میں کوئی پابندی نہیں ہے, جو بھاری تعداد اکثریت کے لحاظ سے عیسائی ملک ہے, اتنا قوی عیسائی ملک ہے, اتنا قانون کے لحاظ سے اتنا کڑا عیسائی ملک ہے کہ آج تک یہاں اسلام کو ایک مذہب کے طور پر تسلیم ہی نہیں کیا گیا, جبکہ یورپ کے دوسرے ممالک میں اسلام ایک مذہب کے طور پر تسلیم شدہ حقیقت ہے. اسپین میں بھی جماعت مسلمان مساجد کو یہ حق حاصل ہے, حالانکہ وہاں ایک لمبا عرصہ مسلمانوں کی اسپین کے باشندوں سے رقابت رہی ہے, مگر باوجود اس کے آج بھی مساجد کو یہ حق حاصل ہے کہ وہ نکاح کا اعلان کر سکیں اور اسے درست مذہبی نکاح تسلیم کیا جاتا ہے. اسی طرح دیگر ممالک میں مثلا ڈنمارک ہے, وہاں گنتی کے چند مسلمان ہیں لیکن اس کے باوجود وہاں مساجد کو باقاعدہ یہ حق دیا جاتا ہے کہ وہ نکاح کا اعلان کریں اور اسے باقاعدہ مذہبی نکاح تسلیم کیا جاتا ہے, خواہ قانونی طور پر رجسٹریشن بھی ضروری ہو, یہ ایک الگ مسئلہ ہے. لیکن مغربی جرمنی اتنا کٹر عیسائی ہے قانون کے اعتبار سے کہ یہاں کسی مسلمان مسجد کو یہ حق نہیں ہے کہ وہ نکاح کا اعلان کرے اور اس نکاح کی مذہبی حیثیت حکومت تسلیم کر لے, لیکن اس کے باوجود آپ کو تبلیغ کی اجازت ہے. ایسی آزادی ہے جس کا سواں حصہ بھی آپ کو پاکستان میں نصیب نہیں. اسی طرح دیگر عیسائی ممالک ہیں, خواہ وہ کٹر عیسائی ہوں یا نسبتاً کم کٹر عیسائی ہوں, آپ کو کھلی اجازت ہے. لیکن ہر اس ملک میں جہاں عیسائیت کے سیاسی مفادات ہیں وہاں آپ کی زمین تنگ کی جا رہی ہے, اور وہاں حکومتی سطح پر شدت کے ساتھ یہ کوشش کی جا رہی ہے کہ احمدیت کو پر اتنی پابندیاں لگا دی جائیں جیسے پاکستان میں لگائی گئیں کہ یہ بالکل مجبور اور بے قصد ہو کر इस तरह उन मुल्कों में हो जाए जैसे असीर होता है, आज़ादी के बावजूद वो कैदी होता है, अपनी मर्जी के साथ अपनी जिंदगी की दिलचस्पियों में हिस्सा नहीं ले सकता। अहमदियत की जिंदगी की दिलचस्पियां तो हैं ही खुदा और खुदा वाहिद का पैगाम पहुंचाना और हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के दीन को गालिब करना है। बस अगर यहां हमारे ऊपर पाबंदी, इस नौ की हमारे ऊपर पाबंदियां आयद हो जाएं, तो इसका जैसा कि मैंने बयान किया है उन ममालिक को बराह रास्त फायदा पहुंचता है जो ईसाइत के नफूज को सियासी मकासद के लिए इस्तेमाल करना चाहते हैं। चुनाच इंडोनेशिया में ऐसा हो चुका है, आप ये सुन के हैरान होंगे कि वहां हर साल बाज़ इत्तला'ओं के मुताबिक लाखों मुसलमान ईसाई हो रहे हैं और किसी मुल्ला के कान पे जूं तक नहीं रही, कोई उसको फिक्र नहीं होती। लेकिन अगर चंद हजार अहमदी हो जाएं तो आग लग जाती है, सारे मुल्क में इश्तियाल पैदा हो जाता है। उसकी वजह यह है कि वो ये वही लोग हैं, ये वही तंजीमें हैं जो सऊदी अरब से पैसा खा रही हैं और सऊदी अरब और पाकिस्तान के असरात के ताबे वो जमात अहमदिया को बेबस और बेकार कर देना चाहती है। और ये तजाद इतना नुमाया है, वो जमात जो ईसाइयत का मुकाबला कर सकती है उसको तो आप बांध के रख दें, और जो इस्लाम पर हमला करने वाले हैं और कसरत के साथ आपका दीन बदल रहे हैं उनके साथ दोस्तियों की ताल्लुकात की पींगे बढ़ाई जाए। चंद साल हुए जब मैंने इंडोनेशिया जाने की ख्वाहिश का इजहार किया तो वहां की हुकूमत ने कहा कि आप यहां के लोगों को मंजूर नहीं है, इसलिए कि मजहबी जज्बात की उससे अंगेख्त होगी और जब तक पाकिस्तान की हुकूमत हमें यह दरख्वास्त न करे कि आपको आने की इजाजत है उस वक्त तक हम हुकूमती सतह पर आपको इजाजत नहीं दे सकते। लेकिन ईसाई बड़े बड़े ममालिक के सरबरा वहाँ जाते हैं और सुर्ख कालीन उनके रस्तों में बिछाए जाते हैं, हर किस्म की खातर व मजारात की जाती हैं और ये नहीं सोचते कि इनके नफूज के बढ़ने से ईसाइत का नफूज बढ़ता है। तो दरअसल मजहबी मामलात नहीं हैं, ये सियासत की खेलें हैं और बेदीन सियासत की खेलें हैं। इस लिहाज से आप इन लोगों को जो आपके दुश्मन है खुदा का खौफ भी नहीं दिला सकते। खुदा का खौफ किसको दिलाएंगे? उन लोगों को तो खुदा का खौफ दिला सकते हैं जो खुदा के नाम पर खुदा की मोहब्बत की वजह से आपसे दुश्मनी कर रहा है। गालिब ने कहा है कि क़यामत है कि होवे मुद्दई का हम सफर गालिब, वो काफिर जो खुदा को भी न सौंपा जाए है मुझसे। कहते कैसी मुसीबत में मैं मुब्तला हो गया कि मेरा महबूब मेरे रकीब का हम सफर हो गया है, हालांकि मुझे तो इतना भी एतमाद नहीं कि उस काफिर को खुदा के सुपुर्द कर दूं। बज़ाहिर यह गुस्ताखी है कि खुदा के सुपुर्द करने से बेहतर और कौन सी जमानत हो सकती है, लेकिन गालिब चूंकि कादरुल कलाम था इसलिए इस गुस्ताखी के हमले से बचने के लिए उसने अपने लिए बहाने इकट्ठे किए हुए थे। वो कहता है वो काफिर जो खुदा को भी न सौंपा जाए है मुझसे। अगर कोई मोमिन हो तो उसको तो खुदा के सुपुर्द आदमी कर भी दे, जो खुदा के ही मुनकिर है उसको किस तरह खुदा के सुपुर्द करोगे? तो हमारे दुश्मनों के ऊपर तो इसी मिसरे का इतलाक हो रहा है कि वो काफिर जो खुदा को भी न सौंपा जाए है मुझसे। उनकी सारी दुश्मनियां सियासी हैं और दुनिया की अगराज की खातिर है, खुदा की मोहब्बत में नहीं है और खुदा के खौफ से नहीं। इसलिए आप उनको किस खुदा के सुपुर्द करेंगे, किस खुदा का खौफ दिलाएंगे? ये वो हालात हैं जमात अहमदिया पर, जमात अहमदिया आलमगीर पर, जिनमें से हम इस वक्त गुजर रहे हैं और इनको खूब अच्छी तरह जहन नशीन करते हुए समझते हुए हमको दिफाई कार्रवाई करनी है। जहां तक दिफाई कार्रवाई का ताल्लुक है इसकी तफासील में तो इस वक्त मैं नहीं जा सकूंगा, लेकिन मैं आपको यकीन दिलाता हूं कि दुनिया के दूर के कोने में भी अहमदियत के खिलाफ एक पत्ता भी खड़के तो मैं उसकी आवाज सुनता हूं, और जिस हद तक खुदा ने मुझे ताकत अता फरमाई है बड़ी बेदारी के साथ फौरी तौर पर उसकी जवाबी कार्रवाई की कोशिश करता हूं। और जमात में जिस हिस्से के साथ भी उस जवाबी कार्रवाई का ताल्लुक होता है, मेरा तजुर्बा है कि जब भी मैं उनको आवाज पहुंचाता हूं वो हमेशा लब्बैक कहते हैं और बड़ी वफादारी के साथ, बड़े खुलूस के साथ आगे बढ़ते हैं और कभी भी उन्होंने इस बारे में कोताही नहीं की। इसलिए हम अपने लाह अमल से गाफिल नहीं हैं, हम दुश्मन के हालात पर भी गहरी नजर रख रहे हैं और दुश्मन की चालों से भी खूब अच्छी तरह बाखबर हैं और उसके मुकाबले पर उनकी चालों को नाकाम बनाने के लिए हर मुमकिन तदबीर इख्तियार कर रहे हैं। लेकिन बाज़ तदबीरें जो हमने इख्तियार की, तजर्बे ने बताया कि उनका कोई असर नहीं है, इसलिए उन तदबीरों के रुख बदलने पड़े। बारहा आपने देखा होगा कभी एक बात पर जोर दिया जाता है, कभी दूसरी बात पर जोर दिया जाता है। इस ज़मन में एक बात मैं इस वक्त आपके सामने रखनी चाहता हूं कि हमने इससे पहले खसूसियत के साथ 11 साल दौर में बड़ी हिम्मत के साथ कोशिश की कि बड़े बड़े सियासी लीडरों, रहनुमाओं, सफारतकारों तक पाकिस्तान के हालात रखें और जहां तक मुमकिन हो अखबारात में भी उनको शाया करें ताकि राय आमा को इन मजालिम के खिलाफ बेदार किया जा सके। इस लंबे तजर्बे ने हमें एक बात जरूर सिखाई कि इंसानी सतह पर हमसे जरूर हमदर्दियां की गई हैं, हम इस बात का इनकार नहीं कर सकते। इंसानी सतह पर तो खुसूसन जर्मनी ने इतनी हमदर्दी की है कि आज यूरोप के ममालिक में सबसे ज्यादा मुहाजरीन को कबूल करने वाला मुल्क जर्मनी है। इसलिए तकवा और इंसाफ का तकाजा है कि जहां बाज शिकवे किए जाएं वहां बाज एहसानों को भी इजहार तशक्कुर के साथ कबूल किया जाए, तस्लीम किया जाए और बताया जाए कि हम आपके ज़ेर एहसान हैं। आप सारे जो इस वक्त यहाँ मेरे सामने बैठे हैं वो इस बात के गवाह हैं कि यूरोप के तमाम ममालिक में सबसे बढ़कर इंसानी हमदर्दी का सलूक जिस मुल्क ने किया है वो जर्मनी है। इस लिहाज से जो हमारी जिम्मेदारियां हैं इस शुक्रिया हक अदा करने की, वो तो एक अलग मजमून है। मैं ये बताना चाहता हूं इसके बावजूद और बावजूद इसके कि जर्मन हुकूमत को बारहा सूरत हाल से मुत्तले रखा गया और तमाम मजालिम की तफासील, साजिशों की तफासील पहुंचाई जाती रही और बावजूद इसके कि जर्मन हुकूमत की तरफ से गालिबन उनके सफीरों के जरिए पाकिस्तान हुकूमत को समझाने की भी कोशिश की जाती होगी, लेकिन अमलन उस आवाज में वो ताकत नहीं थी, वो जोर और वो संजीदगी नहीं थी जिसके नतीजे में कोई दूसरा मुल्क अपनी पॉलिसी को बदलने पर मजबूर हो जाए। इजहार हमदर्दी तो हो ही जाया करता है लेकिन इजहार हमदर्दी के भी तरीक हुआ करते हैं। बाज़ दफा एक इंसान एक बात को नापसंद करता है और कहता है कि मुझे पसंद नहीं, माएं अपने बच्चों के साथ इस तरह सलूक करती हैं, वो शरारतें करते हैं, वो कहते हैं जी नहीं नहीं रहने दो रहने दो, वो करते चले जाते हैं। आप कई दफा ऐसे बद तहजीब घरों में भी मेहमान ठहरे होंगे जहां उनके बच्चे आपके ऊपर कीचड़ उछाल रहे हैं, सालन गिरा रहे हैं, आपके कपड़े खराब को थूक रहे हैं और माएं बड़ी नरमी से कह देती हैं ना 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 बच्चे ऐसा ना करो, बुरी बात है, और बच्चों को असर ही कोई नहीं होता। इसलिए बच्चे जानते हैं कि इस नापसंदीदगी में और सच्ची नापसंदीदगी में एक फर्क है। वो घर जहां मेहमानों का इकराम सही मानों में किया जाता है, जहां बच्चों को सही मानों में अदब सिखाया जाता है, वहां एक आवाज बाप की खा वो जोर से भी ना बुलंद हुई हो बच्चों को फौरन अपना सलीका बता दे, अपना अपना मुकाम सिखा देती है, वो शरारत से फौरन पीछे हट जाते हैं। तो आवाजें तो उठती हैं नापसंदीदगी के इजहार के लिए, लेकिन सवाल यह है कि किस हद तक उन आवाजों में संजीदगी है, किस हद तक उनमें वकार है, किस हद तक उनमें कुव्वत है। आज तक एक मगरबी मुल्क ने भी पाकिस्तान को पूरी संजीदगी और पूरी कुव्वत के साथ यह पैगाम नहीं दिया कि हम इस बात को बर्दाश्त नहीं करेंगे, तुम जुल्म में हद से बढ़ते चले जा रहे हो। अगर दिया होता तो जिस किस्म का वो हम जानते हैं वहां का हाल है बेचारों तीसरी दुनिया के मुल्कों का, वो तो फौरन अपने पिछले किए हुए पर थूकते और तौबा करते और अपने हालात को बड़ी तेजी के साथ तब्दील करते। उनकी नजरें तो इन आकाओं को खुश करने पर लगी हुई हैं। हमारा मुल्क है, काबिल शर्म बात है ہمارے واقعہ یہ ہے کہ کہتے ہوئے بڑی شدید تکلیف ہوتی ہے, لیکن واقعہ یہی ہے, اسے تسلیم کیے بغیر چارہ نہیں ہے. تو آپ نے دیکھ لیا کہ 11 سال کی بے انتہا منظم مربوط کوششوں کے باوجود عالمی سیاست میں کوئی تبدیلی واقعہ نہیں ہوئی, اور آزاد دنیا کے سیاستدانوں نے آپ کے معاملے کو ادنا سی سنجیدگی سے بھی نہیں لیا. لیکن اگر روس میں ایک یہودی کا حق مارا جائے, ایک سائنسدان کو اس کی آزادی سے محروم کر دیا جائے, تو ساری مغربی دنیا میں شور قیامت برپا ہو جاتا ہے. اس قدر شدت کے ساتھ روس کو مذموم کیا جاتا ہے, متہم کیا جاتا ہے کہ آئندہ ایسی باتیں کرنے سے روس کو دوہری چوہری بعض دفعہ 20 گنی زیادہ احتیاط کرنی پڑتی ہے, اور بہت سے ایسے ایک ایک انفرادی صورت میں ایک ایک قیدی ایسے ہیں جن کو ان کے دباؤ نے آزاد کروا دیا. لیکن کتنے احمدی قیدی ہیں, ایک احمدی قیدی بتائیں جن کو مغربی طاقتوں کے دباؤ نے آزاد کروایا ہو؟ ایک بھی نہیں ہے. جب یہ پاکستان کے حالات تبدیل ہوئے اور بظاہر جمہوریت کا سورج بلند ہوا, تو اس سے اس کے آثار کو دیکھتے ہوئے صدر پاکستان نے تمام ان موت کے قیدیوں کی سزا معاف کر دی جن کو مارشل لا نے موت کی سزا سنائی تھی. یہ کوئی انسانی ہمدردی کا واقعہ نہیں تھا, یہ ایک سیاسی چال تھی. ان کا خیال تھا کہ پیپل پارٹی نے آ کے اگر مارشل لا کے قیدیوں کی سزائیں معاف کی تو سارا سہرا ان کی طرف چلا جائے گا اور یہ ملک میں حرد لذیذ ہو جائیں گے, تو کیوں نہ ہم ان کے آنے سے پہلے یہ اقدام کر لیں. لیکن ایک استثناء رکھا, وہ 4 قیدی جو واقعتاً معصوم تھے, جن کو محض مذہب کی دشمنی کے نتیجے میں موت کی سزا سنائی گئی تھی, اس حکم میں ان کو مستثنا کر دیا گیا اور اس بخشش کا فیض ان تک نہیں پہنچا. کہاں تھے وہ مغربی آزادی کے علم بردار ممالک جب انہوں نے یہ دیکھا؟ کیوں اس وقت اس بات پر شور نہ مچایا؟ کیونکہ ایسا واقعہ تھا جو بڑی کراہت کے ساتھ دنیا کے سامنے پیش ہو رہا تھا کہ سارے قیدیوں کو جو واقعتاً مجرم ہیں, جو قاتل ہیں, جو زانی ہیں, جنہوں نے چھوٹے چھوٹے بچوں کے ساتھ اپنی ہوس پورا کرنے کی خاطر مظالم کیے اور پھر ان کو قتل کر دیا, ان سب کی سزائیں تو انہیں معاف کر دی اگر وہ مارشل لا نے جاری کی تھی, لیکن 4 احمدی قیدیوں کو تم معاف نہیں کر سکے جن کا کوئی قصور نہیں تھا. بعد میں جو واقعہ ہوا ہے وہ اس طرح ہوا کہ پھر پیپل پارٹی کے پاس سوائے اس کے چارہ نہیں رہا کہ اچھا اگر مارشل لا کے موت کے سزا پانے والے معاف نہیں ہوتے تو باقی سب کو معاف کر دیا جائے, اور اس عام معافی میں ان 4 کو بھی اللہ تعالیٰ نے نجات بخشی. بس یہ خدا تعالیٰ کی غیر معمولی مدد تھی, کسی غیر ملکی سیاسی دباؤ کا نتیجہ نہیں تھا. تو اب ہمیں کیا کرنا چاہیے؟ ایک رستہ تو وہ ہے جو میں آخر پر ابھی ذکر کروں گا, اور ایک یہ ہے کہ اس پالیسی کو تبدیل کر کے ہمیں لازماً عوام الناس تک پہنچنا ہوگا. آج کی سیاست اپنے ملکوں میں کمزور بھی ہے, اور عوام الناس کی مرضی کے خلاف آج کا سیاستدان کوئی کاروائی نہیں کر سکتا. آپ اگر ان سے درخواست کریں گے یا انسانی ہمدردی کے نام پر کچھ دردناک واقعات ان کے سامنے لا کر پاکستان پر دباؤ ڈالنے کی درخواست کی کوشش کریں گے تو ایسا نہیں ہو سکتا. لیکن اگر ان کو یہ خطرہ ہو کہ ہمارے اپنی کانسٹیچوئنسیز میں, ہمارے اپنے حلقہ انتخاب میں عوامی دباؤ اس بات کے خلاف بڑھ رہا ہے اور اس کا اثر ان کے ووٹوں پر پڑے گا, تو یہ ایک ایسی چیز ہے جس کا وہ انکار نہیں کر سکتے. اور اب تک ہم نے ان آزاد ممالک کے عوام تک براہ راست بات پہنچانے کی ویسی کوشش نہیں کی جیسے کہ حق تھا. اس لیے آج کے بعد سے میں نے منصوبہ بنایا ہے, اور میں آپ سے توقع رکھتا ہوں کہ اس کو پر عمل درآمد کرنے کے سلسلے میں آپ پورا تعاون کریں گے جیسے ہمیشہ کرتے ہیں, اور مجھے کوئی شکوہ نہیں. उसके नतीजे में अमेरिका में भी और मगरबी यूरोप के ममालिक में भी और दीगर मगरबी ममालिक में भी और मशरकी ममालिक में भी इस कुव्वत के साथ हमने इस आवाज को बुलंद करना है कि सियासतदानों तक उसकी बाजगश्त बराहरास हमारे जरिए नहीं बल्कि अपने वोटरों के जरिए पहुंचनी शुरू हो जाए। वो अखलाकी दबाव डालना शुरू करें कि ये जुल्म हो रहा है और हमारा मुल्क आजादी का अलमबरदार है, इंसानी हकूक की हिफाजत का अलमबरदार है, इसलिए हम ये बदनामी मजीद बर्दाश्त नहीं कर सकते। तो कोशिश और जिद्दोजहद है, हम तो जारी रखेंगे। हम तो दबने वाली कौम नहीं है, हम वो लोग नहीं हैं जिनके तख्लीक में नाकामी का खमीर हो। कोई दुनिया की ताकत अहमदियत का सर नहीं झुका सकती, ये मैं आपको यकीन दिलाता हूं। हर कुर्बानी के लिए हम तैयार हैं। खुदा की तकदीर जो हमसे चाहती है हम सर उसके सामने सर तस्लीम हम करेंगे, लेकिन गैर के सामने कभी नहीं करेंगे। लड़ाई है तो ठीक है, जारी रहेगी, 100 साल जारी रहे, 1000, खुदा की तकदीर जब तक चाहेगी। हम खुदा के हजूर अपने सर झुकाते हुए इस अजीम जहाद में हमेशा मसरूफ रहेंगे और अपनी ताकत को पहले से ज्यादा बढ़ाते चले जाएंगे। लेकिन ये बहस इसलिए करेंगे कि खुदा ताला का हुक्म है कि अपनी कोशिशों को अपने मुंतहा तक पहुंचा, उनके मुंतहा तक पहुंचा दें आखिरी हद तक। हमारा इन्हिसार इन कोशिशों पर नहीं है। अमरे वाकया ये है कि ये सब कुछ कर लेने के बाद जो मैं आपको बता रहा हूं और इसके अलावा बहुत सी कार्रवाइयां करने के बावजूद हम थोड़े हैं, और नाताकती एक ऐसी चीज है जिस पर ताकतवर को हमेशा गुस्सा आता है। हम कमजोर हैं, हमारी तादाद इतनी नहीं है, हमारे पास ना दौलत है ना सियासी कुव्वतें हैं। इसलिए दुनिया के एक मुल्क में भी जमात अहमदिया को इतनी भारी तादाद हासिल नहीं हुई कि वहां की सियासत आपकी हमायत पर मजबूर हो चुकी हो। इसलिए कोशिश तो की जाएगी, इसलिए कि खुदा तआला का हुक्म है, लेकिन यह कोशिश कामयाब नहीं हो सकती जब तक आसमान पर आप हरकत ना पैदा करें और वो हरकत आसमान से जमीन पर मुंतकिल ना हो। और यही वो मजमून है जिसे कुरान करीम ने बयान फरमाया है और अपने कमजोर और बेबास और निहत्ते बंदों के मुतालिक यही हुक्म है जो उसने साजे फरमाया है। अल्लाह ताला फरमाता है ज़ालिका बिअन्नल्लाहा मौला लज़ीना आमनू वअन्नल काफिरीना ला मौला लहुम। इसका मतलब यह है कि यह इसलिए है कि अल्लाह उन लोगों का मौला है जो ईमान ले आए, वअन्नल काफिरीना ला मौला लहुम, और काफिरों का कोई मौला नहीं। अब कहने को तो यह मजमून बड़ा आसान है और सुनते ही समझ आ जाता है, लेकिन अमरे वाकया यह है कि एक बहुत मुश्किल मजमून है जो यहां बयान हुआ है। आज वाकयात की दुनिया में हमारा कोई मौला दिखाई नहीं दे रहा, ना मशरकी ताकतें आपकी मौला हैं, ना मगरबी ताकतें आपकी मौला हैं, ना मुल्क पाकिस्तान की अंदरूनी ताकतें आपकी मौला हैं, ना पाकिस्तान से बाहर की बैरूनी ताकतें आपकी मौला हैं। तो कुरान करीम ये क्या फरमा रहा है, अन्नल्लाह मौला लज़ीन आमनू व अन्नल काफिरीन ला मौला लहुम। आपके दुश्मनों के सारे मौला बने हुए हैं, बड़ी बड़ी दुनिया की अजीम सल्तनतें उनकी पुश्तपनाई कर रही हैं। अब ये मामला एक मुल्क के मुल्ला तक महदूद नहीं रहा बल्कि अजीम सियासी ताकतों तक जा पहुंचा है, और खुदा कहता है उनका कोई मौला नहीं। और वो जिनका कोई मौला नहीं है उनके मुतालिक फरमाता है अल्लाह उनका मौला है। इसमें दो पैगामात हैं, एक ये कि बावजूद इसके कि दुनिया तुम्हें हर तरफ से छोड़ दे और धत्कार दे, ना तुम्हारे दाएं बाजू पर कोई हमायती खड़ा हो ना तुम्हारे बाएं बाजू पर कोई हमायती खड़ा हो, लेकिन एक लम्हा के लिए भी ख्याल ना करना कि तुम अकेले हो। कायनात का खुदा जो सारी कुव्वतों को सरचश्मा और मालिक है वो तुम्हारे साथ है, इस मजमून को कभी तुमने नहीं भुलाना। और दूसरी तरफ ये भी ख्याल करना कि जिनके मुतलिक तुम समझ रहे हो कि आज उनके दाएं पर भी एक मजबूत ताकत खड़ी है और उनके बाएं पर भी एक मजबूत ताकत खड़ी है, हम तुम्हें बताते हैं कि ये बेवफा ताकतें हैं, ऐसे हालात पैदा होंगे और खुदा ऐसे हालात पैदा कर देगा कि वो इनके किसी काम नहीं आएंगे। तब खुदा ताला की तरफ से ये बयान करदा अजीम शान खुशखबरी तुम अपनी आंखों से पूरा होते देखोगे कि अन्नल काफिरीन ला मौला लहुम, जो समझते थे कि आज अमरीका भी हमारा दोस्त है और सऊदीया भी हमारा दोस्त है और मगरबी ताकतें भी हमारे साथ हैं और बाद मशरकी ममालिक भी हमारे साथ हैं, तुम देखोगे कि वो बिल्कुल निहत्ते और बेसहारा और बेदोस्त और बेयारो मददगार रह गए। बस ये है, वो नहीं है जो हम चाहते हैं। ये वो बात मैं बयान कर रहा हूं जो खुदा की तकदीर हमेशा ऐसा किया करती है। अगर इन लोगों ने तौबा न की, अगर इन्होंने इस्तग़फ़ार से काम न लग किया, अगर इन्होंने अपने जराइम से तौबा करते हुए खुदा ताला के हजूर इस्तग़फ़ार करते हुए सर ना झुकाए और खुदा ताला से बख्शिश तलब न की, तो ये वो मुकद्दर है जो इनके लिए लिखा गया है। बस आपको किस बात का खौफ है? कोई खौफ नहीं है। जमीनी कोशिशें जरूर करेंगे और हमें करना चाहिए क्योंकि खुदा का ये हुक्म है, लेकिन हमारा इनसार हमेशा आसमान की कोशिशों पर होगा क्योंकि अल्लाह ताला फरमाता है एक खुदा है जो तुम्हारा मौला है। तुम जरूर कोशिशें करना, यह भी देख लेना कि तुम्हारी होशियारियां, तुम्हारी हिकमतें, तुम्हारे मनसूबे क्या क्या कर दिखाते हैं। जब हर तरफ से तुम कोशिश करके थक चुके होगे, तब तुम्हें खुदा बताएगा कि तुम्हारी ताकत का सरचश्मा ये दुनिया की ताकतें नहीं बल्कि मैं था और हमेशा से मैं हूं और मैं कभी तुम्हें निहत्ता नहीं छोड़ूंगा। इसलिए आप जीती हुई कौम है, आपको किसी पहलू से मगलूब और मफतू होने के तस्वुर को कबूल नहीं करना चाहिए, धत्कार देना चाहिए इस वहम को। अपने सर बुलंद करके फिरें। एक मामूली बादशाह की हमायत किसी को हासिल हो जाती है तो देखा नहीं होता उसका सर कितना बुलंद हो जाता है तकबुर से। चार पैसे मौलवी को मिल जाए तो वो मोटने लेकर फिरता है, समझता है कि मैंने सारी दुनिया के ऊपर कब्जा कर लिया। वो जिसको यकीन हो और कामिल एतमाद हो कि खुदा मेरे साथ है, उसको कितना बड़ा हौसला नहीं होना चाहिए, उसके आजम का सर कितना बुलंद हो जाना चाहिए, इस बात पर गौर करें। इसलिए एक लम्हा के लिए भी ये वहम दिल में न लाएं कि आपको दुनिया की कोई ताकत शिकस्त दे सकती है, लेकिन शर्त यह है कि अल्लाह आपका मौला हो और अल्लाह को मौला बनाने के लिए आपको भी तो उसका मौला बनना पड़ेगा। यह नहीं हुआ करता कि आप किसी दोस्त से बेवफाइयां करें, उसकी तरफ पीठ फेर के दौड़ें, उसके हर हुक्म की नाफरमानी करें और फिर ये कहें कि वो मेरा दोस्त है। कुछ देर तक शरफा अपने ताल्लुक को कायम रखा करते हैं, बाज दफा बाज और रिश्तों और ताल्लुकात की खातिर कायम रखते हैं और फौरन उनकी नाराजगी दिखाई नहीं देती। एक अमीर दोस्त जिसके बहुत से ताल्लुकात हों, जब वो मर जाता है तो बाज दफा उसके बच्चों से उनकी नलायकियों के बावजूद दूसरे अमीर साथी और दोस्त अच्छे ताल्लुकात रखते हैं, खुशन सलूक से काम लेते हैं, मगर आखिर कब तक। इसलिए दुरुस्त है कि हजरत मसीह मौऊद अलैहिस्सलाम की तरफ मंसूब होना खुद हमारे लिए एक बहुत बड़ी ताईद इलाही की जिम्मेदारी है, ताईद इलाही का निशान है और ताईद इलाही इसके साथ वाबस्ता हो चुकी है। मगर अमरे वाकया यह है कि खुदा ताला उन कौमों को भी छोड़ दिया करता है जो नेक नामों की तरफ मंसूब हों और खुद उस खुदा से ताल्लुक मुनक़ते कर लें। वला तकुनु कल्लज़ीन नसुल्लाह फअनसाहुम अनफुसहुम उलाइकहुम फासिकून, कि देखो उन लोगों की तरह ना बनना कि जिन्होंने खुदा से ताल्लुक कायम करके उसको भुला दिया। फिर एक ऐसा वक्त आता है कि खुदा भी उनको भुला दिया करता है और इस तरह भुलाता है कि वो अपने फायदे और नुकसान से भी गाफिल हो जाया करते हैं। बस आप सब लोग जो मेरी आवाज को बरह रास्त सुन रहे हैं या बाद में कैसेस के जरिए या छपे हुए खुतबात के जरिए मेरा पैगाम उन तक पहुंचेगा, उनको मैं आखिरी नसीहत यही करना चाहता हूं कि ये दौर जिसमें से हम दाखिल हो रहे हैं, जिसमें से हम गुजर रहे हैं, बहुत ही नाजुक दौर है। तमाम दुनिया की ताकतों ने हमें छोड़ दिया है। एक खुदा की तरफ से आवाज है कि हां मैं तुम्हारा साथ देने के लिए तैयार हूं और मैं तुम्हारे साथ रहूंगा। उस खुदा को अगर आपने नजर नाराज कर लिया तो आप ना दुनिया के न रहेंगे ना आखिरत के रहेंगे, कुछ भी आपका बाकी न रहे। इसलिए अपने रोजमर्रा की जिंदगी में अपने अमाल की निगहदाश्त करें और पहले से बढ़कर उन पर निगरान हो जाएं और कोशिश करें कि आपसे कोई हरकत ऐसी सरजद ना हो जिसके नतीजे में आप खुदा की नाराजगी मोल लेने वाले हों और ये दावा ना फिर कर सके कि अल्लाह हमारा मौला है। बहुत बड़ा दावा है, अल्लाह हमारा मौला है। इस मामूली सी तब्दीली के नतीजे में जो हर शख्स के लिए अंदरूनी तौर पर आसान है, नामुमकिन नहीं, एक फैसला करने की देर है। आप देखेंगे कि दफतन दुनिया के अंदर हालात तेजी के साथ तब्दील होने शुरू हो गए। अजीमुशान ऐसी बातें वजूद में आने लगेंगी जिनका आपकी कोशिशों से कोई भी ताल्लुक नहीं होगा। और मैंने इस बात का बारहा मुशाहदा किया है, हम एक सिमत में कोशिशें करते रहते हैं, कोई नतीजा नहीं निकल रहा होता, और जब दुआ करते हैं तो खुदा ताला दूसरी सिमतों से ऐसे हैरत अंगेज फजल नाज़िल फरमाता है कि इंसान के वहम गुमान में भी वो नहीं होता। इस मज़मून से मुतल्लिक मैं इंशाअल्लाह जलसा सालाना पर भी कुछ गुफ्तगू करूंगा, और अब चूंकि वक्त ज़्यादा हो गया है बल्कि काफ़ी ज़्यादा हो रहा है, मैं इस खुतबे को ख़त्म करता हूँ। बाकी इंशाअल्लाह कितनी देर बाद इकट्ठे होंगे यहाँ? हाँ, निसफ घंटा तकरीबन है, नमाजें ख़त्म होते होते तक 15 मिनट रह जाएंगे, तो 15 मिनट के बाद खुद नमाज जुमा ख़त्म होने के बाद आप दोस्त कोशिश करें कि दोबारा इस पंडाल में पहुँच चुके हों, फिर इफ्तिताही इजलास होगा इंशाल्लाह, और उसके बाद फिर कोई और प्रोग्राम नहीं है सिवाय इसके वो मुलाकातें होंगी जिनका ऐलान किया जा चुका है। अगर 15 मिनट नाकाफी हों तो कुछ देर और चंद मिनट इंतजार किया जा सकता है। अमीर साहब, व्हाट डू यू प्रपोज, विल 15 मिनट्स बी एनफ आफ्टर वी हैव फिनिश्ड हियर और यू वुड रिक्वायर सम मोर टाइम? You know, there may be some people who want to go to toilet or do something, so we better increase it to half an hour. Or okay. Aadha ghanta, inshallah, Juma khatam hone ke baad se shuru hokar. Aadha ghanta tak hum aapko dete hain, yani hum sab ye faisla karte hain ki hum faragh ho jayenge baki apni zaruriyat se aur wapas yahan pahunch jayenge inshallah. Usme der na kare phir. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ